السلام عليكم ورحمة الله وبركاته. الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا. من يهده الله فلا مضل له ومن يضلل فلا هادي له. ونشهد أن لا
और बुढ़ापे में तरन्नुम और आवाज को वैसे ही दी,
پھٹے بانس کی طرح ہو جاتی ہے، لیکن احباب اور عزیزان مقرم کی خواہش کا احترام کرنا بھی ہم ضروری سمجھتے ہیں، جس سے ان بچوں کی حوصلہ افزائی بھی ہوتی ہے اور ان کے دل خوش ہوتے ہیں اور جوانوں کی طرف سے دعائیں اس بوڑھے کو ملتی ہیں۔ جوان کی عبادت بھی جوان ہوتی ہے، ان کی دعا بھی بڑی اسٹانگ اور پرفیکٹ ہوتی ہے۔ ان کو دعا لینے کے لیے میں چند اشعار پڑھنا چاہتا ہوں، آپ سننے کے لیے تیار ہیں؟ درود پاک پڑھ لیجیے۔ ہر حضرت فرماتے ہیں بارگاہ رسالت میں نذرانے عقیدت پیش کرتے ہوئے، سرور کہوں کہ مالک مولا کہوں تجھے، یا رسول اللہ سرور کہوں کہ مالک مولا کہوں تجھے، سرور کہوں کہ سرور کہوں، یعنی ساری کائنات کا سردار کہوں، سرور کہوں کہ مالک و مولا کہوں تجھے، آپ کو ساری کائنات کا سردار کہوں یا ساری کائنات کا مالک کہوں یا ساری کائنات کا مختار کہوں، ہر چیز کا اختیار اللہ تعالی نے آپ کو دے دیا ہے۔ یہ اہل سنت کے عقیدے کی ترجمانی، یہ کہوں کہ یہ کہوں کہ یہ کہوں، یہ کہاں کہا جاتا ہے؟ جو سب خوبیاں اس کے اندر موجود ہوتی ہیں وہاں یہ بات کہی جاتی ہے۔ جیسے میں حضور مفتی اعظم ہند علیہ رحمت و رضوان کی تعریف کروں، سرکار میرے مرشد آپ کو مفتی اعظم ہند کہوں کہ آپ کو مفتی اعظم عالم کہوں کہ آپ کو احمد رضا علیہ رحمہ کی آنکھوں کا تارا کہوں، آپ کو پورے ہندوستان کے عالموں کا سردار کہوں، یعنی سمجھ میں بات نہیں آتی کہ سب خوبیاں تو آپ کے اندر ہیں، میں کون کون سی خوبی کو چوائس کروں، سلیکٹ کروں اور اس سے آپ کا نام پکاروں۔ اس طرح سے یہ حیرت ہوتی ہے، مقام حیرت میں آدمی جب ڈوب جاتا ہے تو اس کی سمجھ میں نہیں آتی، یہ کہوں تو میرا مولا تو اس میں یہ بھی ہے، یہ کہوں تو ان کے اندر تو یہ بھی خوبی ہے، یہ کہوں تو ان کے اندر یہ بھی خوبی ہے، یعنی سلیکٹ نہیں کر پا رہا ہے۔ یہ فرماتے ہیں سرور کہوں کہ مالک و مولا کہوں تجھے، سرور کہوں کہ مالک و مولا کہوں تجھے، باغ خلیل کا گل زیبا کہوں تجھے۔ آپ جنا ابراہیم خلیل اللہ کے گاردن کے بڑے خوبصورت پھول ہیں، ان کی اولاد ان کے پھول ہیں، لیکن ہر پھولوں میں گل زیبا نہ ہے جناب محمد صلی اللہ علیہ وسلم ہیں۔ فرماتے ہیں پھر ماں نصیب ہوں یا رسول اللہ، میں تو اپنے نصیب سے محروم ہو گیا، میں اپنے نصیب کو دیکھتا ہوں تو بڑی محرومی نظر آتی ہے، پھر ماں نصیب ہوں سنوارنے کہاں جاؤں، کوئی سنوارنے والا نہیں ہے، ایک ہی بارگاہ ہے وہ آپ کی بارگاہ ہے۔ اسی لیے پھر ماں نصیب ہوں یا رسول اللہ تجھے امید کہتا ہوں، آپ جو ہے ہماری امیدوں کی بارگاہ، آپ ہی کے آس آنے پر جبریل کی امید پوری ہوتی ہے، آپ ہی کے آس آنے پر سارے انبیاء کی امید پوری ہوتی ہے، آدم علیہ السلام کی بخشش آپ کے وسیلے سے ہوئی ہے، ہر نبی کی امید سے آپ امیدگاہ ہیں، ہر ایک کی آرزو کی امیدگاہ آپ کا آستانہ ہے۔ تو ہم بھی محروم القسمت ہیں، ہمارا نصیب سلطان ہے یا رسول اللہ، اب ہم اپنے نصیب کو خوش نصیبی کہاں عطا کریں، ہمارا نصیب کہاں جگہ لائیں۔ امام احمد رضا بڑے درد کے ساتھ فرماتے ہیں، یا رسول اللہ پھر ماں نصیب ہوں تجھے امید کہتا ہوں، اور پھر جانے مراد
ختم ہوتا ہے اور آپ کو سکون ملتا ہے۔
لیکن میرے مصطفیٰ کی وہ ذات ہے جسے کھلے رنگی ادا امام احمد رضا نے کہا ہے، وہ ایسی ہے کہ دربانے دردے بلبلے شیدا کہوں مجھے، آپ ہر عاشق کے دردے عشق کا علاج بن جاتے ہیں، جہاں عاشق تڑپتا ہوا آپ کی بارگاہ میں آتا ہے تو اسے ابدی سکون مل جاتا ہے۔ ہر عاشق اپنے معشوق، ہر معشوق اپنے عاشق کو تڑپاتا ہے، اور میرے مصطفیٰ وہ ہیں کہ ان بلبلوں کو درد ان کا بڑھتا ہے اور مصطفیٰ اس درد کا علاج بنتے ہیں، مسکراتے ہیں تو سکون مل جاتا ہے، نگاہ ناز اٹھاتے ہیں تو سکون مل جاتا ہے۔ اسی لیے اعلیٰ حضرت فرماتے ہیں اٹھ گئی جس طرف دم میں دبا گیا، اٹھ گئی جس طرف دم میں دبا گیا، اس نگاہ عنایت سلام۔ نبی کی نگاہ تمام عاشقوں کے درد کی درمان، اس لیے فرماتے ہیں کہ درمان درد بلبلے شیدا کہوں تجھے، پھر فرماتے ہیں صبح وطن پہ شام غریباں کو تم شرف۔ ایک ہے صبح وطن، ہر ایک کو اپنے وطن کی صبح اچھی لگتی ہے، اور پردیش میں اگر شام ہو جائے کوئی یار مددگار نہ ہو تو کتنی بے چینی ہوتی ہے، مسافر کا دن بھر لوگوں کو چہل پہل دیکھ کر کے دل دہلتا ہے، لیکن غربت کے عالم میں، غربت کہتے ہیں مسافرت کے عالم میں، جب مسافر ہوتا ہے اور شام کا سناٹا چھاتا ہے تو بڑا بے چین ہوتا ہے نا۔ لیکن امام احمد رضا کہتے ہیں کہ جب ہم دیار حبیب کی طرف سفر کرتے جا رہے ہیں، مصطفیٰ کے دیار میں ہم مسافر ہیں، ہر مسافر بڑے بڑے خوبصورت شہروں میں پریشان ہوتا ہے اور صبح وطن کو یاد کرتا ہے، لیکن امام احمد رضا فرماتے ہیں صبح وطن پہ شام غریبا کو دوں شرف، میری صبح وطن سے افضل مسافرت کی شام ہے جو مدینے کی گلیوں میں رہتے ہیں۔ فرماتے ہیں صبح وطن پہ شام غریبا کو دوں شرف، ارے بے قسم باغ کے سوہوں والا کہوں تجھے، دن بھر سب پوچھتے ہیں لیکن شام میں مسافروں کو کوئی نہیں پوچھتا، لیکن اے اللہ کے رسول، اے کے سوہوں والا، اے مبارک یسوع رکھنے والے نبی، آپ تو ایسے ہیں جو ہر بے قسم کو نوازنے والے ہیں، بے قسم باغ یہ سوہوں آپ کے دربار میں ہمیں بے چینی نہیں ہوتی ہے، دنیا سو جاتی ہے اور مصطفیٰ کی نگاہ عاشقوں کو دیکھتی رہتی ہے، سکون عطا فرماتی ہے، مدینے کی گلیاں وہ شام غریبوں کو دور ہوتی ہے، لیکن صبح وطن کو احمد رضا ایسی شام غریبوں پر قربان کر دیتا ہے اور فضیلت دیتا ہے۔ صبح وطن پہ شام غریباں کو دوں شرف، بے قسمواز کے سوہوں والا کہوں تجھے، اللہ نے تیرے جسم منور کی تابش ہیں۔ اللہ اللہ، حیرت میں لوگ کہتے ہیں ایسا کام اس نے کیا، ایسا عجیب اور بہترین کام اس نے کیا، اللہ اللہ، فلاں آدمی کا بیٹا حاصل ہو گیا۔ یہ حیرت و استعجاب میں اللہ کو یاد کیا جاتا ہے جب کوئی اچھی بات ہوتی ہے۔ امام احمد رضا بھی حیرت کے ساتھ فرماتے ہیں اللہ رے تیرے جسم منور کی تابش ہے، حضور وسلم نور سے بنے ہوئے ہیں. قرآن فرماتا ہے قد جاء دنیا میں آمنا رضی اللہ تعالیٰ عنہ کی گود میں وہ نور کائنات تشریف لایا تو وہ فرماتی ہیں ازا لہو ما بین المشرق مغرب و المشرق. اے لوگوں, جب میرا بچہ زمین پر آیا تو اس کی وجہ سے مشرق اور مغرب کے درمیان میں جتنے علاقے ہیں سب رخصت ہو گئے. صرف میلاد النبی کی روشنی دیکھو, مصطفیٰ نور بن کر آئے تو رب نے دلیل بیان دی, بیان کی وہاں اور کوئی تو نہیں تھا, آپ کی دایا تھی اور آپ کی والدہ ماجدہ تھی. انہوں نے دیکھا ماں بین المشرق والمغرب, مغرب اور مشرق کے درمیان روشن ہی روشن ہو گئی گھر میں تھی, لیکن پچھم کا کنارہ دیکھ اور پورب کا کنارہ دیکھ رہے, سارے حجاب اٹھا دیے رسول اللہ کسرا کی اس کا محل نظر آ رہا تھا. شام کی عمارتیں, ملک شام کی عمارتیں حضرت آمنہ اپنی آنکھوں سے دیکھ رہی تھی مصطفیٰ کے میلاد کے دن. ابھی نبوت کا اعلان نہیں ہوا ہے, میلاد ہوا ہے. تو ماں کو, آپ کی والدہ ماجدہ کو رب نے وہ کرامت عطا فرمائی کہ گھر کی چہار دیواری میں بیٹھی ہوئی ہے اور دیکھ رہی ہے کہ مشرق تک ان کی نگاہ جا رہی ہے, ادھر مغرب تک ان کی نگاہ جا رہی ہے, ادھر کسرا کا محل نظر آ رہا ہے, ادھر ملک شام کی گلی کوچے نظر آ رہے ہیں. ارے جس کے بطن سے دیکھ کے نور مصطفیٰ کی ولادت ہوئی ہے اس ماں کی نگاہوں کی آنکھ سے کیا چیز پوچھتا ہوگی. ارے سنو, میرا ایمان مسکرا کر کہتا ہے حضور مدینے میں ہیں اور رانی تالاب میں بیٹھنے والوں کو ملاحظہ فرما, ایسا نہیں ہے کہ وہ غافل ہیں, خود فرماتے ہیں ان اللہ قد رفع ذات الدنیا وانا انظر الیہا كما انظر الى قد هذه الى يوم القيامه. اے لوگوں, میری نگاہ کو ایسا والدہ کی نگاہ کی اور والدہ کو نگاہ دینے والا فرماتا ہے میری نگاہ کیسی ہے کہ اللہ نے ساری دنیا کو میرے سامنے پیش کر دی اور میں ساری دنیا کو ایسے دیکھتا ہوں جیسے ہاتھ کی ہتھیلی, اور صرف ایک ہی دن نہیں, حضرت آمنہ کو ولادت کے دن دیکھا پھر وہ منظر ہٹ گیا. میرے مصطفیٰ فرماتے ہیں کہ میں تو ساری دنیا کو اپنی ہتھیلی کی طرح دیکھ رہا ہوں اور کب تک الا یوم القیامہ, قیامت تک میرے سامنے یہ منظر رہے گا. اب بولو, آپ دنیا میں ہیں کہ نہیں؟ وہ بھی دنیا میں ہیں, ہم بھی دنیا میں. کون روشنی دیکھ کر کے منہ بگاڑتا ہے اور کون روشنی دیکھ کر واہ واہ محلے والوں کو دعا دیتا ہے؟ دیکھتے ہیں کہ نہیں, انشاءاللہ اس کا بھی اجر و ثواب قیامت میں مصطفیٰ کی بارگاہ سے سب کو ملے گا, اور جو انکار کرتا ہے وہ محروم رہے گا. رسول اکرم صلی اللہ علیہ وسلم ہر وقت اپنے گلی کوچوں میں چلنے پھرنے والوں پر اپنی نگاہوں سے سبرے کرتے ہیں. حضور اکرم صلی اللہ علیہ وسلم کے جسم پاک کی روشنی اور آپ کے روشنی اور تابش کو دیکھ کر امام احمد رضا حیرت سے فرماتے ہیں, اللہ تیرے جسم منور کی تابشیں, جسم تو بہت منور تھا, چمکدار تھا. حدیث میں آیا ہے صحابہ کرام فرماتے ہیں اذا تکلم رسول اللہ صلی اللہ علیہ وسلم کل نور یخرجو सना या हो। सना कहते हैं ये जो है दोनों दांत, जो बातचीत करने में ये सामने के दांत दोनों ऊपर नीचे के नजर आते हैं, इनको सना या कहते हैं। सहाबे कराम फरमाते हैं हमारे आका और मौला जो नूर बनकर आए, जब जब वो गुफ्तगु करते थे इजा तकल्लम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम यखरजो मिन बैन सनाया अन्नूर यखरजो अन्नूर यखरजो बैन सनाया, तो जैसे कि रोशनी आपके दोनों दांतों से फैल जाती थी। वो कबू फरमाते थे और हम अपनी निगाहों से देखते थे कि जैसे ही दांत मुबारक खुलते तो नूर की रोशनी की वहां सुहाए फूल जाती थी। बल्कि सहाबे किराम ने तो यहां तक फरमाया इजा सहतम नबी सल्लल्लाहु अलैहि वसल्लम यतलअमुल जुदूर, जब हुजूर हंस देते थे तो सामने की सारी दीवारें चमकने लगती थी। अब तुम फरमाए तो दीवार चमके, अरे निगाह उठा दे तो मोमिन का दिल चमके। ऐसे नूर थे, एक उनका अंग अंग नूरानी था। इमाम अहमद रज़ा घूम कर फरमाते हैं अल्लाह ने तेरे जिसमें मुनव्वर की ताबिश है, जान जहां जाने तजल्ला कहूं तुझे। ऐ मेरे महबूब, जाने जहां महबूब को कहते हैं, फरमाते हैं आप हमारी जानों के भी जान। हुजूर अकरम सारी कायनात के जान हैं, ऐ जाने 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 तजल्ला कहूं तुझे, तुझे हर जान की रोशनी मैं मानता हूं। आपकी इसमें मुनव्वर को अल्लाह ने जो काबिशें अता फरमाई हैं, सुनो अल्लाह फरमाते हैं मुजरिम हूं अपने अपवता सामा करूं कहूं तुझे, मुजरिम हूं अपने अपवता सामा कहूं करूं शहा, यानी शफी ये रोज जग रोजे जगा का कहूं तुझे, यानी शफी ये रोज जग यानी शफी रोजे जगा का कहूं तुझे। एक एक अकीदे का शेर फरमाते हैं या रसूल अल्लाह मुजरिम अपने अफ़्व का अपनी बख्शिश का सामा करूं शहा, ऐ अल्लाह के रसूल मैं मुजरिम हूं, मैं अपनी बख्शिश का आपका सामान कर रहा हूं। वो सामान कैसे है? तुम सामान बाजार से खरीदते हो, तुम सामान दूसरों से मंगवाते हो, लेकिन आशिक रसूल इमाम अहमद रज़ा फरमाते हैं मुजरिम हूं अपने हक का सामा करूं शहा, और ये सामान कैसे है? यानी शफीय रोज जगा का रोज जगा का कहूं तुझे, यानी शफीय रोज जगा का कहूं तुझे। बस मैं ये अकीदा रखता हूं कि जिस दिन अल्लाह सबके कामों का बदला देगा उस दिन में आपको मैं शफीय उम्मत मानता हूं, गुनहगारों की शफाअत करने वाला मानता हूं। ये अकीदा इंशाअल्लाह हमारे जुर्मों की बख्शिश का सामान है। मुजरिम हूं अपने अफ़्व का सामा करूं शहा, यानी शफीक रोज़े जज़ा का कहूं तुझे। बहुत से अशआर हैं, आगे फरमाते हैं तेरे तो वस्त ऐब तनाही सहन बरी। वस्त कहते हैं खूबी को, हुजूर ने कितनी खूबियां की, अल्लाह हज़रत फरमाते ऐब तनाही, ऐब तनाही यानी उन खूबियों को घेरा नहीं जा सकता, और जिनकी खूबियां घिर जाएं तो घिरना समेट लेना ये एक कमजोरी है। मतलब ये है कि इसकी खूबियां बहुत कम है। 1 लाख अगर किसी के अंदर खूबी है तो आप गिनते 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 जब 100,000 तक पहुंचेंगे तो उसकी खूबियां वहां पर रुक जाएंगी, उसकी खूबियां एक हो जाएंगी। अरे 1,00,000,000 भी अगर खूबी किसी के अंदर है तो आप काउंट करते करते जाएंगे, जब करोड़ की गिनती खत्म होगी तो इसकी खूबी भी खत्म हो जाएगी, इसकी खूबी एक नहीं आ जाएगी। और किसी चीज की खूबी एक पर आ गई तो ये भी एक महदूद चीज है, ये भी एक नक्श है। और मेरे मुस्तफा की खूबी ऐसी है कि सारे फिगर सारी गिनतियां खत्म हो जाए, मेरे रसूल की खूबी खत्म नहीं हो। यहां वो एक खत्म होने का आयत ही नहीं, हर एक की खूबी खत्म होती, खत्म हो गई, चलो भाई खत्म हो गया, आप कितना भी बिरयानी का देख पर हमें खिलाते 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 आप कहेंगे और खत्म, तो खत्म हो गया तो मतलब क्या, चलो अब नहीं मिलेगा। करोड़ों लाखों रुपया किसी को बांटा बांटता बांटता जा रहा है, आखिर एक वक्त तो आएगा तो आप कहेंगे चलो अब खत्म हो गया, अब जब खत्म हो गया तो दूसरा महरूम हो गया, एक कमी तो हो गई, एक कमी तो हो गई। लेकिन मेरे मुस्तफा का जो नात खां है वो नात खानी करता जाए, हुजूर की खूबियां बयान करता जाए, हुजूर के औसाफ गिनाता जाए, ये खत्म हो जाएगा मुस्तफा की खूबियां खत्म नहीं होगी। इसलिए वहां खत्म होने का अब और कमजोरी भाई इरशाद फरमाते तेरे तो बस अब तनाही, तनाही यानी हर तरह से घेर करके उसको मजबूत कर दिया जाए, प्राइवेट ये लिखेज हो जाए। फरमाते हैं तेरे तो बस अब तनाही से है बरी यानी पाक है, अलग है सबके वक्त सबकी खूबियां महदूद हो जाती हैं, मुतनाही हैं। लेकिन या रसूल अल्लाह तेरे तो बस अब तनाही से है बरी, हैरान हूं मेरे शाह मैं क्या क्या कहूं तुझे। जब खूबी आपकी खत्म ही नहीं होगी तो हैरानी आएगी कि नहीं, अब ये कहूं कि ये कहूं कि ये कहूं या ये कहूं। और पहले फरमा दिया था कि सरवर कहूं के मालिको मौला कहूं तुझे, अब फरमाते हैं हैरान हूं मेरे शाह मैं क्या क्या कहूं तुझे, हैरान हूं मेरे शाह मैं क्या क्या कहूं तुझे। अब आकर के एक आशिक मजबूर हो जाता हैरान होगा क्या क्या लिखूं, इतना खूबसूरत शेर उसके बाद लिखा है, इतना खूबसूरत शेर कि सारी तारीखों पर एक शेर भारी फरमाते हैं नहीं नहीं इरशाद फरमाते हैं पहले भी सब कुछ उनके सना हुजूर की तारीफ करने वाले की खामोशी, ये खामोशी वो चीज है वो सब कुछ कह ले। दुनिया में कोई खामोश होता है तो नहीं कह पाता, लेकिन आशिक़े रसूल चुप होता है तो सब कुछ कह देता है। इस नज़ाकत को सब नहीं समझेंगे माशाअल्लाह, जो सूफियाए किराम है वही समझते हैं, वो खामोश हो जाते हैं। जिक्र इलाही आप कहते हैं कुछ नहीं कर रहा, लेकिन खुदा की कसम एक सूफी जब चुप होता है तो उसमें एक जिक्र नहीं लाखों करोड़ों जिक्र हुआ करते हैं। ये अभी मेरा विषय नहीं है वरना समझा देता। आला अल्लाह फरमाते हैं पहले जिस सब कुछ उनके समाधान की खामोशी, अरे चुप हो रहा है कहते मैं क्या क्या कहूं, मक्का لیکن رجا نے ختم سخن اس پہ کر دیا. اس کو پڑھتا ختم سخن, یہ ترکیب غلط ہے. لیکن رجا نے ختم سخن اس پہ کر دیا, خالق کا بندہ خلق کا
مصطفیٰ
کی تعریف کر رہا ہے, اس لیے کہ ہر چیز मुस्तफा के नूर से बनी है, हर चीज मुस्तफा के नूर का हर चीज पर एहसान है। ये शान जनाबे सरवरे कायनात सल्लल्लाहु अलैहि वसल्लम की खूबियों और औसाफ का है। आज मैंने अपनी तरबीर को सिर्फ शेरों में पेश कर दिया है और परवरदिगार आलम आला हजरत के अशआर के सदक़े में हम सबको आशिक़े रसूल बनाकर इश्क़े मुस्तफा में शरशार कर। ये दुआ करो, यही हमारी कामयाबी का सबसे बड़ा जरिया है। और कल तो आपको ज्यादा तादाद में आना है, कल मुहद्दिस कबीर इंशाअल्लाह तशरीफ लाएंगे और उनकी तकरीर आपको सुननी है और मुझे भी सुननी है, आपको भी सुननी है, हम तो सुननी है ही सुननी भी है, सुननी भी है, सुननी रहेंगे इंशाअल्लाह। किसी की नहीं सुनते हम, उसकी सुनते हैं जो नबी की सुनता है। ऐसे हम सुननी है, सुननी सुन होने से नहीं बना है, सुननी सुन्नत को सुनने से बना है। अल्लाह सबको सुन्नत का पाबंद, खासतौर से हमारी माँ बहनों को सुन्नत का पाबंद बना दे। मैं तो कसम खा के कहता हूँ कि अगर हमारी माँ बहने फातिमा रज़ी अल्लाह तआला अन्हा की और सैयदना आयशा रज़ी अल्लाह तआला अन्हा की सुन्नत पर अमल करने लगे, तो फातिमा जहरा की सुन्नत पर अमल करेंगे तो राबिया बशरिया की तरह इबादत गुजार करेंगे। और हजरत सैयदना आयशा रज़ी अल्लाह तआला अन्हा की सुन्नत पर अगर वो अमल करेंगे तो इल्म की बहुत बड़ी अमानत उनके दिल में पैदा हो जाएगी। मैं इंशाअल्लाह हजरत सैयदना आयशा के इल्म का जिक्र करूंगा, नहीं आज टाइम नहीं है, बहुत मुख्तसर हो जाएगा। उसकी तफसीर बहुत आएगी। खबीसों ने जो हजरत माँ आयशा पर टीचर उछाला है उसकी वजाहत भी कर देना जरूर, ठीक है। कल तो मैं इंशाअल्लाह इत्मीनान से बहरहाल मेरी तकरीर एंड हुई, खत्म हुई, खड़े होकर चला सकते।
Oh, salam.
درود و تحریف وسلم یا اللہ یا رحمان یا رحیم ہماری اس بزم کو قبول فرما لے، تمام حاضرین کی حاضریوں کو قبول فرما کر ان کی مرادیں جو جائز ہیں انہیں پوری فرما لے. مولا ان میں جو لوگ پریشان ہیں مولا ان کی پریشانیاں دور فرما دے، جو لوگ بے روزگار ہیں انہیں اچھی اور جائز روزی سے لگا دے، اور جو روزگار والے ہیں جن کا تجارت سے تعلق ہے مولا ان کے رکے ہوئے سارے کاموں کو درست فرما کر ان کے کاروبار میں برکتیں عطا فرما. یا اللہ جو لوگ بے اولاد ہیں انہیں نیک اولاد عطا فرما، جو بے نمازی ہیں مولا ان کو نمازی بنا، ہماری ماں بہنوں کو حضرت فاطمہ زہرا حضرت عائشہ صدیقہ کے روش پر چلنے کی توفیق عطا فرما. یا اللہ ہمارے جوانوں کو اسلامی جوانی عطا فرما، اور بوڑھوں کو بھی سمجھ عطا فرما کہ وہ تیرے گھر کو آباد کر سکے. مولا ہم سب سنیوں کے بکھرے ہوئے شیرازے کو متحد فرما دے، ہمیں منظم فرما دے، اختلاف اور انتشار کی باتوں سے ہمیں محفوظ فرما. مولا جتنے اسٹیج پر افاظ علماء اور ائمہ کرام موجود ہیں مولا ان سب کے دلوں میں سنیت کی ترویج و اشاعت کی سچی لگن پیدا فرما دے، اور ان کو پرخلوص انداز میں مسلک کی اشاعت کا جذبہ عطا فرما. مولا سارے مسلمانوں کو امن و عافیت عطا فرما، اور اپنی بارگاہ سے انہیں ایسی نعمتیں عطا فرما جس سے تو راضی ہو اور تیرا دیب راضی ہو، اور جب دنیا سے جائیں تو ہماری زبانوں پر جاری ہو لا الہ محمد رسول اللہ. اور جناب حاجی عبدالرشید صاحب جو اس مسجد کے کانٹریکٹر تھے، بہت زیادہ ان کی طبیعت خراب ہے، اللہ تعالیٰ ان کی تکلیف کو دور فرما دے اور انہیں امن و سکون عطا فرما. ہمارے حاجی عبدالحمید صاحب ہیں، اور جناب ہمارے فیروز بھائی متولی ہیں، اور اس محلے کے جتنے بھی چھوٹے بڑے جو بیمار پہلے سنت ہیں، اور اس کے علاوہ سورت میں جتنے لوگ یہاں آتے ہیں جاتے ہیں نہیں آتے ہیں اہل ایمان ہیں، ان سب کو مولا سے تو سلامتی عطا فرما، ان کی بیماریوں کو دور کر دے اور ان کی تکلیفوں کو ختم کر کے ان کی زندگی میں اور گھر والوں کی زندگی میں سکون عطا فرما دے. ربنا تقبل منا انك انت السميع العليم وصلى الله تعالى على خير خلقه. اور میں بھول گیا، ہمارے مولانا کے بھائی بڑے جناب نجم الدین صاحب، بڑے کام کا وہ بچہ تھا، وہ بھی سخت بیمار چل رہا ہے، اللہ تعالیٰ اسے بھی صحت و سلامتی عطا فرمائے، اور مولانا کے سب گھر والوں کو سکون عطا فرمائے. ان کی والدہ بے چین رہتی ہیں، مولا انہیں بھی چین عطا فرما، مولانا کو بھی سکون عطا فرما، تاکہ دین و سنیت کی زیادہ سے زیادہ خدمت کر سکے. وصلی اللہ تعالیٰ علی خیر خلقہ سیدنا و مولانا محمد وعلی آلہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین.